آیت نمبر 49، للہ ملک السماوات والارض، اللہ ہی کے لیے ہے بادشاہی آسمانوں اور زمین کی. کیسے؟ اس کی دلیل، یخلق ما یشاء، پیدا فرماتا ہے جو چاہتا ہے، یعنی اس کو کسی سے پوچھنا نہیں پڑتا کہ میں کچھ پیدا کروں کہ نہ کروں، بیٹا کسی کو دوں کہ بیٹی دوں، پورا اختیار اسی کا ہے. کیسے؟ چار قسم کی تخلیق یا چار قسم کی اولادوں کا تذکرہ ہے. یحب لمن یشاء اناثا ویحب لمن یشاء الذکور، بخشتا ہے جس کو چاہتا ہے بچیاں، اور عطا فرماتا ہے جس کو چاہتا ہے بیٹے. اناثن انسا کی جمع اور ذکور ذکر کی جمع، ذکر مرد کو کہتے ہیں، اسی سے اردو میں لفظ مذکر ہے. اور یحب کا لفظ وہب ہے اصل میں، وہاب اللہ سبحانہ تعالیٰ کا جو نام ہے وہ اسی سے ہے کہ یا تو کسی کو بیٹیاں دے دیتا ہے یا کسی کو صرف بیٹے دے دیتا ہے. تیسری صورت، او یوزب وجوہم ذکران و اناثن، یا ملا جلا دیتا ہے ان کو بیٹے اور بیٹیاں، یہ تیسری قسم ہو گئی. کیونکہ اولاد کے ناطے سے یہی چار قسمیں ہیں جن کا ادھر تذکرہ ہے، کہ کچھ کو صرف بیٹیاں، کچھ کو صرف بیٹے، کچھ کو ملا جلا کر کچھ بیٹے اور کچھ بیٹیاں. یوزب وجو کا لفظ یہاں قسم قسم کے معنوں میں ہے، یعنی کسی چیز کا ایک دوسری کے ساتھ خلط ملط کر دیا جانا. اور چوتھی صورت، وَيَجْعَلُ مَن يَشَاءُ عَقِيمًا، اور بنا دیتا ہے جس کو چاہتا ہے بھانج. عقیم عقم سے ہے، جڑ کو کہتے ہیں، عقیم بھانج عورت کو کہتے ہیں، یعنی جو آگے سے پھر پھوٹ نہ سکے، جس کی جڑ اپنی جگہ سے آگے پھر بڑھ نہ سکے. اللہ تعالیٰ فرماتے ہیں کہ ہم جس کو جو چاہیں وہ دے دیتے ہیں اور جس کو نہ چاہیں نہیں دیتے. کس کو کیا دینا چاہیے؟ اِنَّهُ عَلِيمٌ قَدِيرٌ، وہ سب کچھ جاننے والے اور ہر چیز پر قدرت رکھنے والے ہیں. یعنی اللہ کو خوب اچھی طرح پتہ ہے کس کو بیٹی دینی ہے، کس کو بیٹا دینا ہے، کس کو نہیں دینا، کس کو دینا ہے. تم مشورے نہ دو. عموماً لوگ اولاد کے معاملے میں بھی اللہ تعالیٰ کے اوپر راضی نہیں رہتے. شرک کی جو اقسام ہوتی ہیں ان میں ایک قسم یہ بھی ہو جاتی ہے کہ وہ اللہ تعالیٰ کی بانٹ پہ راضی ہونے کی بجائے اپنی مرضی سے کچھ مشورے دیتے ہیں. پچھلی آیتوں میں ہم نے دیکھا تھا کہ ایمان والوں کی عادت کیا ہے، کہ استجیبوا لربکم پر عمل کرتے ہیں، اللہ تعالیٰ کی بات کو قبول کر لیتے ہیں. یہاں اللہ تعالیٰ کے فیصلوں کو قبول کرنے کی دعوت دی گئی کہ دیکھو اللہ کی بادشاہت ہے، اس کا کوئی شریک نہیں، سب کچھ اس نے پیدا کیا، چھوٹی چیز سے لے کے بڑی چیز اس کے ہاتھ کی بنی ہوئی ہے، پھر تم کیوں اکڑتے ہو؟ تمہاری اوقات کیا ہے؟ خود کو پوچھو تم ہو کیا؟ تم تو اپنی نسل کو آگے بڑھانے یا اپنی نسل کو ختم ہونے سے روک نہیں سکتے. تو بتاؤ کہ پھر اللہ کی بات کتنی ماننی چاہیے؟ لوگوں نے اللہ تعالیٰ کی اولادیں بنائی ہوئی تھیں، کوئی اللہ کی بیٹیاں کہتا فرشتوں کو، کوئی عیسیٰ اور عزیر کو اللہ تعالیٰ کے بیٹے کہتا. کہا جو دوسروں کو بیٹے اور بیٹیاں دیتے والا ہے، کیا وہ اپنے لیے بیٹا یا بیٹی نہیں رکھ سکتا تھا؟ اس کو خوب پتہ ہے، اس کو اپنے لیے بھی بیٹے بنانے آتے ہیں، لیکن وہ ان ساری چیزوں سے بے نیاز ہے. کیونکہ قل ھو اللہ احد، اللہ الصمد، لم یلد ولم یولد. تو اصل میں یہ شرک ہی کی بات کر کے بتا دیا گیا. پھر اب دیکھیے کہ آدم علیہ السلام، جن کی نہ ماں ہے نہ باپ، حوا علیہ السلام، جن کی پیدائش میں صرف مرد کا ہاتھ ہے عورت کا نہیں، اور حضرت عیسیٰ علیہ السلام، جن کی پیدائش صرف ایک عورت کے بطن سے ہوئی، اس میں کسی مرد کا ہاتھ نہیں. اور اس کے بعد چوتھی قسم ہم سب انسانوں کی، جس میں دونوں کا حصہ موجود ہوتا ہے. تو بات کا خلاصہ کیا ہے کہ مان جاؤ، کیوں اکڑتے ہو؟ جھک جاؤ، اللہ کے معاملے میں سنجیدہ ہو جاؤ، تم اللہ تعالیٰ کو مجبور نہیں کر سکتے. اس کے بعد آپ سورت کے آخر تک کچھ باتیں ہیں وحی کے بارے میں. شروع سورت میں بھی وحی کی بات تھی، ہم اس سورت کے آخر میں بھی وحی کی بات کرنے لگے ہیں، اور اگلی سورت سورت زخرف کے شروع میں بھی وحی کی بات ہوگی. ایسے لگتا ہے کہ قرآن کے اختتام سے پہلے اللہ سبحانہ تعالیٰ ہمارے دلوں کو اس چیز پہ تیار کرتے ہیں کہ دیکھو تم نے یہ جو کلام لیا ہے یا لینے کا دعویٰ کیا ہے، یہ کوئی چھوٹی چیز نہیں ہے، یہ اللہ تعالیٰ کی طرف سے نازل کردہ چیزیں ہیں، جو چیز جتنی اہم جگہ سے آتی ہے اتنی قیمتی ہوتی ہے. مثلاً جو کپڑے کو چیزیں باہر سے آتی ہیں، امپورٹڈ جو ہوتی ہیں وہ بہت مہنگی ہوتی ہیں، اس کی لوگ زیادہ ویلیو پہچانتے ہیں، اس کو زیادہ قدر سے دیکھتے ہیں. تو تم سوچو کہ یہ کتاب جس وقت تمہارے سامنے ہے یہ کہاں سے آئی ہے؟ اللہ کی طرف سے آئی ہے. اور خاص طور پہ جب کتاب کے نزول کے ہم مختلف طریقے دیکھ لیتے ہیں تو ہمارے دلوں میں اور زیادہ محبت بڑھنی چاہیے اس کلام سے، کہ جس کو ہم اتنے آرام سے، اتنے سکون سے اپنی زبان میں سمجھتے سمجھاتے ہیں، اللہ نے اس کو کتنے اہتمام سے نازل کیا. فرمایا آیت 51، وَمَا كَانَ لِبَشَرٍ أَن يُكَلِّمَهُ اللَّهُ إِلَّا وَحْيًا، اور کسی بشر کی یہ شان ہی نہیں کہ کلام کرے اس کے ساتھ اللہ تعالیٰ، یعنی براہ راست، ہاں مگر وحی کے طور پر. یہ ہے پہلی قسم، نمبر ون لکھ لیجئے، وحین پہ، یعنی اَن يُكَلِّمَهُ اللَّهُ إِلَّا وَحْيًا، یہ پہلی صورت ہے. دوسری صورت، او مِن وَرَائِ حِجَاب، یا پس پردہ، حجاب کے پیچھے سے، یہ دوسری صورت ہے. اور تیسری صورت ہے، او یرسل رسولا، یا بھیجے کوئی پیغامبر یعنی فرشتہ. پھر فیوہی بِإِذْنِهِ مَا يَشَاءُ، اور وہ وحی کرے اس کے حکم سے جو اللہ تعالیٰ چاہے، کیونکہ انہو علی حکیم، بے شک اللہ تعالیٰ اونچی شان والا اور بڑا دانا ہے. علی حکیم بھی ایک یونیک کمبینیشن ہے، ہر وقت یہ نہیں ہوتا. تو اس ایک آیت میں وحی کی تین قسموں کا تذکرہ ہے. سوال پیدا ہوتا ہے وحی کیا ہوتی ہے، پیچھے ہم اس پہ کئی بار بات کر چکے، جس میں وحی سے مراد القا کرنا، الہام ڈالنا، خفیہ اشارہ، دل میں کوئی بات ڈال دینا، خواب میں کچھ کر دکھانا، جیسے کہ حضرت یوسف اور حضرت ابراہیم کو دکھایا گیا. یہ سارے معنی آتے ہیں، یعنی رازداری ہے اس میں. وسپرنگ کا معنی ہوتا ہے، پیچھے ہم پڑھ چکے کہ یوں ہی باد ہم الا باد، شیطانوں کے بھی ایک دوسرے کی طرف وحی کرنے کی، اشارے ڈالنے کی بات ہوئی. تو وحی جب اللہ کی طرف سے ہوگی تو وحی ہوگی، یعنی آپ کہہ سکتے ہیں کہ الہام اللہ تعالیٰ کی طرف سے ہوتا ہے، اچھی چیز کا ہوتا ہے تو وہ وحی ہے، اور اگر وہ کسی شیطان کی کارستانی ہے تو وہ پھر اس کے بعد وہ کسی دوسری چیز کی طرف چل پڑتی ہے. اب یہاں تین مختلف جو کیفیات ہیں، اللہ کے نبی صلی اللہ علیہ وسلم کو اسی قسم کی قسموں سے وحی ملتی تھی. کبھی فرشتے کے ذریعے آپ سے بات کر دی جاتی تھی، کبھی پردے کے پیچھے سے، اور کبھی خواب سے. تینوں طرح سے وحی کی چیزیں موجود ہیں. ہم انشاءاللہ علوم القرآن میں اس کی مزید تفصیلات بھی پڑھیں گے، لیکن یہاں یہ پتہ چل گیا کہ اللہ تعالیٰ کا یہ کلام کوئی چھوٹی چیز نہیں ہے. وہاں دل میں اشارے ڈالے جائیں، وہاں اتنی خاموش وسپر کی جائے تو قرآن دل میں آئے، تو ہمارے ہاں شور میں، ڈسٹریکشنز میں یہ قرآن کیسے آئے؟ اس مقام پہ سمجھ لیجئے کہ قرآن کی کلاس کو کس درجے کا منظم، کس درجے کا پرسکون ہونا چاہیے. سننے اور سنانے والے صرف ظاہری طور پر ہی پرسکون اور خاموش نہ ہوں، بلکہ ان کے اندر بھی خاموشی ہو، ان کے اندر جذب کی کیفیت ہو، ورنہ یہ وحی کا سلسلہ رک جاتا ہے. جہاں گندگی ہوگی فرشتے نہیں آئیں گے، یہ قرآن سمجھ نہیں آئے گا. جہاں ڈسٹربنس ہوگی، جہاں میوزک کی آوازیں آئیں گی بیچ بیچ میں، وہاں یہ کلام سمجھ میں نہیں آئے گا. یہ وہ چیز ہے کہ جو پوری تیاری کے بعد آتا ہے انسان کے اوپر. روایات میں آتا ہے کہ یہود کے ایک مطالبے کے جواب میں یہ آیتیں نازل ہوئی تھیں. انہوں نے اللہ کے نبی سے کہا کہ ہم آپ پر کیسے ایمان لے آئیں جبکہ آپ نہ خدا کو دیکھتے ہیں، نہ اسے بالمشافہ کلام کرتے ہیں جیسے کہ موسیٰ علیہ السلام کرتے تھے اور اللہ تعالیٰ کو دیکھتے بھی تھے. اللہ کے نبی نے فرمایا کہ دیکھو، یہ کہنا غلط ہے کہ موسیٰ علیہ السلام اللہ تعالیٰ کو دیکھتے تھے، بلکہ وہ تو صرف بات کرتے تھے. تو اس پر یہ آیت نازل ہوئی کہ وما کان لبشرن، کسی بشر کی تو یہ شان نہیں، یہ تو اس کی اوقات سے بڑی بھی بات ہے کہ اللہ تعالیٰ کے ساتھ اس کا معاملہ ہو. آپ دیکھیے کہ اللہ تعالیٰ کا بندے سے تعلق سورج اور کرنوں والا تعلق ہے. سورج پیچھے ہوتا ہے نا، اس میں سے کرنیں پھوٹتی ہیں. اب جب آپ کرنوں کو پکڑنا چاہیں یا کوئی کرن پیدا کرنا چاہیں تو پیچھے سے سورج کے ساتھ اس کا رابطہ ہونا چاہیے نا. اب جب سورج نہ ہو، کرن نہیں رہے گی، दूसरी बात है कि आप डायरेक्ट सूरज को देखना चाहें, आपकी आंखें चुंधिया जाएंगी। इसी को मिसाल में ले लीजिए कि जब हम सूरज की तरफ नहीं देख सकते तो हम अल्लाह की तरफ कैसे देख सकते हैं। हज़रत मूसा को अल्लाह ताला ने क्या फरमाया था सूरत अल-आराफ में, हम लोग पढ़ चुके, लन तरानी, हरगिज नहीं आप मुझे देख सकते, यू विल नेवर सी मी। क्या मतलब कि तुम सूरज को नहीं देख सकते तो मुझे कैसे देखोगे जो कि अल्लाह नूर समावाती वाल अर्द है। दुनिया में एक वाहिद चीज़ है जो बंदे को रब से देखने, तो क्या रब उसको देख रहा है और वो रब को देख रहा है, उस दर्जे पे पहुंचाती है, और वो है अल एहसान का अन्ना का तरह हो। नमाज ऐसे पढ़ो कि गोया कि तुम अल्लाह को देख रहे हो, और तुम उसको ना देख पाओ वो तो तुम्हें देख रहा है। ये नमाज वो चीज़ है जो बंदे को वही के दर्जे से भी ऊपर ले जाती है। वहाँ तो इशारों में बातें होती थी, वहाँ तो जिब्राइल के ज़रिए बातें होती थी, नमाज में तो बंदे के रब के साथ पर्दे हट जाते हैं, बिल्कुल डायरेक्ट कॉल मिल जाती है, डायरेक्ट कम्युनिकेशन होती है। मोमिन को अल्लाह की याद, अल्लाह की बात, अल्लाह की ज़ात नमाज में इस तरह शिद्दत से महसूस होती है कि वो दो आलम से बेनियाज हो जाता है। लेकिन जब अल्लाह की याद ही नमाज में ना हो तो रूह मुमकिन नहीं। बेअकल बे सोची समझी नमाजें इंसान को फ़ायदा नहीं देती। तो लिहाजा हम ना तो नबूवत के दावे पे फायज हो सकते हैं, ना हम ये कह सकते हैं कि अल्लाह हमारे पास भी फ़रिश्ता भेज, क्योंकि फ़रिश्तों का बोझ उठाना हर एक के बस की बात नहीं है। बस आप ये कहिए कि अल्लाह जो उम्मती होने के नाते हमें कहा गया करने को, हम वो कर लें। हमें ना तो कोई गैब की आवाज़ें सुननी है। बाज़ लोग बड़ी अजीबोगरीब हरकतें करते होते हैं, कभी मुझे गैब से आवाज़ आए, कभी अल्लाह मुझे कोई इशारा कर दे, कहीं से पत्ता हिले तो मुझे पता चले। मत करे, किसी वक्त फरिश्ता भी सामने आ गया तो चीख मार के बेहोश हो जाएंगे। अल्लाह सुबहाना ताला फरमाते हैं कि किस तरीके से अल्लाह ताला मुख्तलिफ़ अंबिया कराम तक मुख्तलिफ़ तरीक़ों से बात करवाता था, इससे किसी की कमी बेशी मुराद नहीं है, बल्कि इससे मुराद ये है कि अल्लाह ताला ने मुख्तलिफ़ चीज़ों को मुख्तलिफ़ तरीके से रखा। नबी सल्लम के पास कभी कभी शहद की मक्खियों की बिन बनाहट की आवाज़ आती थी, भिन भिन की आती थी, कभी ख्वाब की होती थी। आपने फरमाया कि नबूवत का सिलसिला यानी वही का सिलसिला ख़त्म हो गया, अब सिर्फ खुशखबरियाँ रह गईं। सहाबा ने पूछा, अल्लाह के नबी खुशखबरियाँ क्या हैं? तो आपने फरमाया सच्चे ख्वाब। 46 यानी 46 हिस्सा है नबूवत का। आप देखें कि निसफ से बिल्कुल करीब है, यानी नबी तो अब कोई नहीं बन सकता, लेकिन जो शख्स जितना सच्चा होगा ना, जो शख्स जितना अल्लाह ताला के साथ ताल्लुक़ रखेगा, अगर अल्लाह चाहे तो उसको सच्चे ख्वाब दिखा देगा। ये भी कोई शर्त नहीं है कि ज़रूर नेक का ख्वाब सच्चा हो, और ये भी शर्त नहीं है कि बद का ख्वाब सच्चा ना हो, हर चीज़ मुमकिन है। सूरज यूसुफ में हम डिटेल से बात कर चुके, लेकिन ये कहना कि मैंने ख्वाब देखा है, इसको बदल लें जुमले को, मुझे ख्वाब में ये दिखाया गया। हम में से कोई देख सकते, खुद देख सके तो हम तो रोज़ देखा है जन्नत जाके। हम ख्वाब देखते नहीं हैं, हम ख्वाब दिखाए जाते हैं। जैसे हज़रत यूसुफ को और हज़रत इब्राहीम अलैहिस्सलाम को ख्वाब दिखाया गया, फरमाया कि असल बात क्या है कि अल्लाह की ज़ात इसी तरह से इन बातों को पेश करती है। वकज़ालिका औहैना इलैका रूहम मिन अम्रिना, और इसी तरह हमने आपकी तरफ एक रूह भरा कलाम अपने हुक्म से नाजिल किया। या रूहन या रूहन से मुराद क़ुरान पाक है, क्योंकि क़ुरान दिलों के लिए इसी तरह रूह वाला काम करता है जैसे जिंदा जिस्म को रूह जिंदा करती है, क़ुरान मुर्दा दिलों को ज़िंदा करता है। ये दिलों की ज़िंदगी है, इसके अंदर इंसानियत की ज़िंदगी छुपी हुई है। इस किताब को अल्लाह ताला ने इंसानियत के लिए रूह बनाकर पेश कर दिया। देखिए, एक ज़िंदगी है मेरी और आपकी, एक ज़िंदगी इंसानियत की, कौमों की भी ज़िंदगी होती है, इंसानों की भी ज़िंदगी होती है। अल्लाह सुबहाना ताला फरमाते हैं कि ये किताब लोगों के लिए ज़िंदगी बख्श है, हयात बख्श है, ये लाइफ सेवर है, ये उनके लिए उनकी ज़िंदगी को बचाने वाली चीज़ है। लिहाजा आप इसकी कदर करो, आप इसको देखो। ये कुरान जो नबी पर वही के ज़रिए नाजिल होता था, नबी को एक नई ताकत देता था, और आप इस किताब से दूर हटते हैं तो आपकी ज़िंदगी में से रही सही ताकत ईमान की और अमल की छिनने लगती है। آپ اس کتاب سے جڑ جاتے ہیں جسمانی کمزوریوں کے باوجود، پریشانیوں کے باوجود، اس وقت آپ اپنے آپ کو بہت مضبوط سمجھتے ہیں۔ یہ اس کتاب کی روح ہے۔ اب دیکھیے کہ کوئی مرتا ہے نا تو اس کو لوگ مرنے سے پہلے یعنی پمپ کرتے ہیں، آکسیجن دیتے ہیں، کبھی ہارٹ بیٹ رک جاتی ہے، کبھی کچھ، تو اس وقت آکسیجن کا سلنڈر لگا دیا جاتا ہے تاکہ یہ سانس صحیح لے سکے یا کم از کم اس کے سانس درست تو رہیں۔ یہ کتاب بھی ہم سب کی زندگی کے اندر آنے والے دکھوں، مصیبتوں، بیماریوں، پریشانیوں کے وقت ایک آکسیجن گیس سلنڈر کا کام دیتی ہے۔ شرط کیا ہے کہ ہم اس کی روح کو پالیں۔ اگر ہم نے اس کی بات کو نہ لیا تو بات جو ہے وہیں کے وہیں رہ جائے گی۔ پھر پیار سے اپنے نبی کو کہا، ما کنت تدری ما الکتاب ولا الایمان، اور نہ آپ جانتے تھے کہ کتاب کیا ہے اور نہ آپ کو پتا تھا کہ ایمان کیا ہوتا ہے، یعنی نہ وہی سے پہلے آپ نے کتاب کی لذت چکھی تھی اور نہ ایمان کی چکھی تھی۔ پھر ہم نے کیا کیا، ولکن جعلناہ نورا نہدی بہ من نشاء من عبادنا، لیکن ہم کر دیتے ہیں اس کو ایک نور، ہم رہنمائی کرتے ہیں اس کے ذریعے جس کی چاہتے ہیں اپنے بندوں میں سے۔ وَإِنَّكَ لَتَهْدِي إِلَى صِرَاطِ مُسْتَقِيمِ، اور یقیناً آپ تو سیدھے راستے کی رہنمائی کر سکتے ہیں، یعنی راستہ پکڑ کے، انگلی پکڑ کے منزل پہ نہیں پہنچا سکتے، بس آپ لوگوں کو راہ دکھا سکتے ہیں، اس کے بعد لوگ جائیں یا جانے نہ جانے یہ اللہ کے اوپر ہے۔ یہاں دیکھیے کہ یہ بہت ہی جس کو آپ کہہ سکتے ہیں کہ حساس موضوع ہے کہ اللہ کے نبی کو اللہ تعالیٰ فرماتے ہیں کہ جب تک آپ کو ہم نے نہیں بتایا تھا، نہ تو آپ کو کتاب کا پتہ تھا نہ ایمان کا پتہ۔ اگر اس کو بظاہر دیکھے تو بالکل یہی لگتا ہے کہ نبوت سے پہلے کسی قسم کا علم نہیں تھا، لیکن اگر دیکھا جائے تو نبی صلی اللہ علیہ وسلم کی زندگی جو تھی نبوت سے پہلے بھی بہت سارے کاموں سے بچی ہوئی تھی، تو پھر اس آیت کا کیا مطلب ہے؟ اصل میں یہ پچھلی آیت کا جو پیچھے سے مضمون چل رہا تھا نا، اسی کو یہاں پورا کیا جا رہا ہے کہ یہ وحی جو ہے کسی انسان کے اپنے بس میں نہیں ہے، اللہ اپنے خاص بندوں پہ بھیجتا ہے، جب چاہتا ہے بھیجتا ہے، جب نہیں پتا ہوتا، جب نہیں بتایا جاتا تو اس کو پتا نہیں ہوتا۔ مکی زندگی کو اگر دیکھیں یا نبی صلی اللہ علیہ وسلم کی نبوت سے پہلے کی زندگی کو دیکھیں تو کچھ اشارے ملتے ہیں کہ جس کی وجہ سے آپ کا بچپن دوسرے لوگوں سے مختلف تھا۔ مثلاً جب نبی صلی اللہ علیہ وسلم بچپن میں اپنے چچا ابو طالب کے ساتھ ملک شام گئے، وہاں بحیرہ راہب سے آپ کی ملاقات ہوئی، اس نے آپ کے اندر نبوت کی علامتیں دیکھی، آزمانے کے لیے آپ کو کہا کہ لات اور عزیٰ کی قسم کھاؤ جو ان کے بت تھے، تو آپ نے کم سنی کے باوجود فرمایا، لا تسألنی بہما فواللہ، کہنے لگا کہ اے راہب، مجھ سے ان بتوں کے واسطے سے کوئی بات نہ پوچھو، بخدا مجھے ان سے اتنی نفرت ہے جتنی کسی اور سے نہیں ہے۔ اسی طرح ایک اور روایت میں آتا ہے کہ اللہ کے نبی فرماتے ہیں کہ جب میں تھوڑا بڑا ہوا تو میرے دل میں بتوں اور شیر گوئی کے متعلق بغض اور نفرت پیدا ہو چکی تھی، اور میں نے جاہلیت کے کاموں کا کبھی ارادہ نہیں کیا، صرف دو مرتبہ خیال آیا لیکن اللہ نے مجھے بچا لیا اور پھر میں نے اس کا قصد نہ کیا۔ تب یہ آپ کا بچپن جو تھا وہ دوسروں سے فرق تھا۔ اب اللہ کے نبی صلی اللہ علیہ وسلم کا بچپن ہو یا حضرت عیسیٰ کا بچپن ہو جو بچپن میں بولتے ہوئے دکھتے ہیں، حضرت اسماعیل بچپن میں بولتے ہوئے دکھتے ہیں، یا بطف الماتومر ستجدنی انشاءاللہ من الصابرین، حضرت یوسف ابھی کم سن تھے کہ بھائیوں نے کنویں میں ڈال دیا، اس وقت اللہ تعالیٰ نے ان کو یہ خبر سنائی کہ واؤخین الیہ، اور ہم نے ان کی طرح وحی کی کہ آپ ضرور ان کو ان کے اس کام کی خبر دیں گے۔ حضرت یحییٰ علیہ السلام کے بارے میں آتا ہے، وَآتَيْنَاهُ حُکْمًا صَبِيًّا، کہ ہم نے تو ان کو حکم یعنی حکمت تفقہ اسی وقت دے دی تھی جبکہ وہ بچے تھے۔ تو جب یہ ساری باتوں کو جمع کر لیں تو سمجھ لیجئے گا کہ فطرت کا جو نور ہوتا ہے نا، ہر بچے کے ساتھ ہوتا ہے پیدا ہوتے وقت، لیکن ماں باپ کی تربیت کے رنگ ڈھنگ اس کو بدل دیتے ہیں۔ اللہ نے جن لوگوں کو بعد میں اپنے کام کے لیے چنا یا جن کو نبوت کے لیے فائز کیا، ان کی فطرت مسخ نہیں ہوئی، بس اتنی سی بات سمجھ لیں۔ نہ تو اللہ کے نبی نبوت سے پہلے غیب جانتے تھے، آج لوگوں نے ایگزیجریشن کے نام پہ اللہ کے نبی کے نبی بننے سے پہلے کی باتوں کو بھی اتنا بڑھا چڑھا کے پیش کیا کہ بعض دفعہ لگتا ہے کہ آپ کو پہلے سے خبر تھی کہ یہ سب کچھ ہوگا۔ سیدھی سی آیت ہے، ما کنتا، آپ تھے ہی نہیں، تو پھر آپ کی میری بحث کی کیا ضرورت ہے؟ जानते थे कि नहीं जानते थे, हमें इससे क्या फर्क पड़ता है। इन बातों पे बहस नहीं करनी चाहिए, अपने पे ले लें। आप इस किताब से जुड़ने से पहले जानते थे कि मल किताब, ये किताब होती क्या, इसका रंग क्या है, ये दिल की दुनिया को कैसे रोशन कर देती है? क्या आपने ईमान की वो लज्जत चखी थी जो इस किताब के साथ जुड़ने से आपको ईमान मिला? क्या आपकी ज़िंदगी फीकी नहीं थी? क्या आप अपने आप को दुनिया ही के गमों में उलझाए हुए नहीं पड़े हुए थे? तो ये किताब चुपके से ज़िंदगी में आ जाती है। पीछे हमने बड़ी खूबसूरत बात पढ़ी सूरत खामीम सजदा में कि कुछ तड़पते रहते हैं फिर हिदायत मिलती है, और कुछ को अल्लाह ताला चुपके से राह जाते हुए मूसा की तरह किसी को मारा तो अल्लाह ने उनको नबूवत का रास्ता बना दिया। वो मदियन का रास्ता नहीं था मूसा का, वो नबूवत का रास्ता था। अल्लाह मुंह उठा के चलने फिरने वाले भगटुट दुनिया के पीछे भागने वाले इसी के कैरियर इसी के स्टेटस को ज़िंदगी समझने वालों को एकदम चुनता है, अपनी इस किताब की तरफ ले आता है। आप में से कई बच्चियाँ ऐसी होंगी कि जो बिल्कुल पहले इस सोच के साथ नहीं आई थी कि हम पूरा सीखेंगे, लेकिन छोटे छोटे कोर्सेज ने उनके रास्ते खोल दिए। हफ्सा मुझे याद आ रही हैं कि ये किसी समर कोर्स में आई थी, गालिबन लिसनर्स बन के आई थी। शुरू में तो आप हमारे साथ थी भी नहीं, अल्लाह ने आपको चुन लिया। आप आज से 2 साल पीछे ले जाएं अपने आप को, शुरू का मैं इसलिए जिक्र नहीं करती, तब नहीं थी। आपने कभी सोचा था आप ये किताब पढ़ेंगी? आपने कभी सोचा था इस उम्र में आपको ये ईमान मिल जाएगा? ये तो अल्लाह के फैसले हैं। अल्लाह हमारी तड़प देखता है, अल्लाह ताला हमारी तलब देखता है कि तुम क्या चाहते हो। हमें नहीं पता होता हमें क्या मिलना है, और वल्ला ही हम में से, या आपको कहूँ कि आप में से बहुत सारों को आज भी नहीं पता कि कल उनको क्या मिल जाएगा। शर्त क्या है? आप अपने अंदर तड़प रखें। आप जितनी तलब रखेंगे ना, जितनी तड़प रखेंगे, कुरान जब बंदा पढ़ रहा होता है ना, यानी उस शागिर्द बन के बैठा होता है, उसको नहीं पता होता कि मुझे क्या मिल जाएगा। नियतें किया करें, कभी गूंगे बहरे बन के ना बैठे और सुने। मत सोचें कि बस जी जो मैंने सोच लिया बस अब ऐसे ही ठीक है, अब ख़त्म हुआ। दुआ करें कि अल्लाह मुझे भी नहीं आज पता कि तूने कल मुझसे क्या कराना है। आप देखिए कि जिस दिन उंगली पकड़ के माँ एक बच्चे को मदरसे में डाल के जाती है, 4-5 साल का बच्चा, किसी को पता है कि कल इस बच्चे ने इमाम रबी बनना है? किसी को पता है कल इस बच्चे ने इमाम बुखारी बन जाना है? किसी को पता है इसने इमाम तिरमिज़ी बन जाना है? उस दिन तो किसी को नहीं पता था। स्कूल में आके हर बच्चा रोता है, वो भी रोए होंगे। हर बच्चा ज़िद्दे करता है, वो भी ज़िद्दे करते होंगे। लेकिन वक्त ने साबित किया ये क्या बन गए। इसी तरह हिस्ट्री पढ़ के देखें अपने असलाफ की, कई ऐसे लोग हैं जो चोर थे, डाकू थे, लुटेरे थे, बुराइयाँ करते थे, एकदम दिल पलटा। एक के बारे में आता है कि वो किसी के घर में डाका डालने के लिए घुसे और अंदर से तिलावत की आवाज़ आई, अलम यानी लिल्लज़ीन आमनू अन तख्शअ क़ुलूबुहुम लिज़िक्रिल्लाह। पीछे पड़ चुके आज, क्या अभी तक वो वक्त नहीं आया कि लोगों के दिल अल्लाह की हिदायत से डर जाए, अल्लाह के लिए खशियत आ जाए? इतना तड़पे, कहने लगे अल्लाह आ गया वो वक्त, अल्लाह वक्त आ गया। तौबा की, किसी मदरसे में दाखिल हो गए, चंद साल पढ़ा, मान गए। और मैं अगर यहाँ बात करूँ न्यू मुस्लिम्स की, कन्वर्ट्स की, तो बेजाना होगा। चंद नाम तो हमारे भी सामने आज दिखते हैं ना, कैट स्टीवन के नाम से लोग जानते थे एक सिंगर ब्रिटिश का, और आज वो यूसुफ इस्लाम के नाम पे इस्लाम के गाने गाता। उसको तो नहीं पता था कि कल मैं क्या बन जाऊँगा। जुनेद जमशेद का लोग नाम जानते हैं, कल तक गाने गाते थे, आज मेरा ख्याल है कि वो कुछ ऐसी चीज़ें भी गाते हैं जिसमें अलामा इकबाल का कलाम और कुछ थोड़ा बहुत मैंने सुना। तो आप देखिए, नहीं पता किसी को। इससे ये भी पता चलता है, कभी किसी से मायूस ना हो, कभी किसी को फतवा ना दें, कभी जजमेंटल ना हो। दुआ करें कि अल्लाह मुझे भी लज़्ज़त चखा, मुझे भी इस किताब की और इस ईमान की दौलत से सरफराज कर दे, ऐसा ना हो कि मैं इससे आके पास से दूर चली जाऊँ। देखिए, समंदर के पास लोग जाते हैं ना और फिर प्यासे जाते हैं, पता क्यों? क्योंकि समंदर के पानी में नमक बहुत होता है। समंदरों के किनारे से लोग भूखे चले जाते हैं, प्यासे चले जाते हैं, क्योंकि वो उस नमक को बर्दाश्त नहीं कर सकते। मत सोचिए कुरान की तरफ आने वाला हर बंदा कल चुना जाएगा। बस तो इतनी ठोकर खाते हैं, अल्लाह ताला आप सबको महफूज रखे। इतनी ठोकर पड़ती है कि उल्टे पड़ जाते हैं, अक्ल उल्टी पड़ जाती है, जाते जाते ठोकर लगती है, रुख जब बदल जाता है दूसरी तरफ चल पड़ते हैं। कभी घोड़े के चलने और कभी कभी किसी सुम को टेढ़ा पड़ने पर गिरने को इमेजिनेशन में लाए, लोग कुरान की तरफ आते आते यूं पलट जाते हैं, ऐसे लगता है अकल ही मारी गई। कल तक दावे कर रहे होते थे, दलीलें लोगों को दे रहे होते थे, आज दूसरों से कायल और मायल हुए दिखते हैं। دعا کریں کہ اللہ تعالیٰ اس دولت کو چھینے نہ، یہ آتی بھی مشکل سے ہے اور جاتی بڑی آسانی سے ہے، اس طرح سے جاتا ہے جیسے سرکش اونٹ رسی توڑواتا ہے۔ قوالا کن جال نہ ہنورن، ہم نے تو اس کو روشنی بنا دیا۔ اپنی زندگیوں کو روشن کریں، اپنے دلوں کو روشن کریں، اپنے اخلاق کو، اپنے کردار کو اور اپنے دلوں کو کھولیں، اللہ سے یہ شعور مانگیں کہ اللہ میرے اور قرآن نہ پڑھے ہوئے میں فرق کر، میرا چلنا، میرا پھلنا، میرا بولنا، میرا کھڑا ہونا، ایک ایک چیز دکھائے۔ اور یہ شعور کے ساتھ آتا ہے، شعور اتنی باریک چیز ہے جیسے بال باریک ہوتا ہے۔ اللہ تعالیٰ کہتے ہیں ہم لوگوں کو شعور کب دیتے ہیں؟ جب لوگ مانگتے ہیں۔ نہدی بہی من نشا، ہم راہ دکھاتے ہیں جس کو ہم چاہتے ہیں، اور اصل میں ہم چاہنے کے پیچھے اس بندے کی طلب اور تڑپ ہوتی ہے۔ من عبادی نہ، ہیں سارے ہمارے، لیکن کچھ بندوں کو تو ہم اس نور کے لیے چن لیتے ہیں کہ جس کے بعد پھر اس کے اندر زندگیاں بسر ہوتی ہیں۔ آپ دیکھیے کہ یہ نہدی بہی کیا ہے، پہلے ہے جال نہ ہو نورن، کتاب سے جڑا، حق اور باطل کا فرق پتہ چلا، سچ اور جھوٹ کا فرق پتہ چلا، پھر نہدی بہی من نشا کیا، اس کے مطابق زندگی بسر کرنا۔ یہ 1.5 سال کا سلسلہ نہیں ہے، یہ 1.25 سال کا سلسلہ نہیں ہے، یہ 2 سال کا کورس نہیں ہے، یہ 1 سال کا بھی کورس نہیں ہے، یہ زندگی بھر کا کورس ہے۔ ایک ڈاکٹر 5 سال لگا کے میڈیکل کی بکس پڑھتا ہے صرف، پھر ساری زندگی سیکھتا ہے، ہاؤس جاب میں سیکھتا ہے، ایکسپیرینسز میں سیکھتا ہے، جتنا اولڈ ہوتا جاتا ہے اتنا اس کا ایکسپیرینس بڑھتا جاتا ہے، وہ سیکھتا ہے۔ کوئی کہہ سکتا ہے کہ 5 سال میں شکر ہے ڈاکٹر بن گیا، اب چھٹی، اب تو کام کرنے کے دن آئے۔ لوگ سوچتے ہیں قرآن کی دعوت صرف 1.5 سال کی دعوت ہوتی ہے، یہ تو 1.5 سال میں جالنا ہو نورن، اندر نور آتا ہے، اپنے داغ دھبے دکھتے ہیں، کوئی 1.5 سال میں عالم بن سکتا ہے؟ کوئی 1.5 سال میں پورے علم کے خزانے لے سکتا ہے؟ کوئی اس کو پوری روح کو لے سکتا ہے؟ نہیں، ایک تڑپ مل جاتی ہے کہ آئی واز رانگ، آئی وانٹ ٹو بی گڈ، میں اپنے آپ کو ٹھیک کرنا چاہتی ہوں، اپنے داغ دھبے دکھتے ہیں، اجلا اجلا، جیسے کپڑے کو دھونے سے پہلے آپ پہلے ہلکا ہلکا صابن لگا کے اس کو ملتے ہیں کہ ایک دفعہ اس کی موٹی موٹی میل نکلے۔ پہلی دفعہ کا قرآن آپ کو اس طرح سے اگلا دیتا ہے، جیسے اگالتے ہیں نا آپ چیز کو، گرم پانی میں ڈال دیں، کچھ کرے، میل اگلتا ہے، پھر پانی میں ڈالتے ہیں وہ نکلتا ہے، پھر جب دوبارہ صابن لگتا ہے پھر آپ دیکھتے ہیں کیا چمک ہے۔ یہ قرآن تو بندے کو یوں اجالتا ہے، شرط کیا ہے کہ بندہ اس کو پوری زندگی کے لیے اپنے ساتھ رکھے۔ فرمائے وائن نقل تہدی لا صراط مستقیم، وہاں نبی کو کہا گیا کہ نبی آپ صرف ان کو سیدھا راستہ دکھا سکتے ہیں۔ مجھے لگتا ہے کہ یہاں ہر استاد کو یہ کہا جا رہا ہے کہ آپ صرف ان کو راستہ دکھا سکتے ہیں، آپ مجبور نہیں کر سکتے، آپ پوری خواہش کے باوجود ان کو ویسا نہیں بنا سکتے جیسے آپ بنانا چاہتے ہیں، یہ ٹھوکرے کھا کھا کے ٹھیک ہوں گے۔ جیسے آپ دیکھیے کہ ماں باپ ہوتے ہیں نا، وہ کتنی تڑپ رکھتے ہیں بچوں کو صحیح کرنے کی۔ کچھ بچے فطری طور پہ بہت اچھے ہوتے ہیں، وہ مان جاتے ہیں، اخلاق بھی اچھا، کردار بھی اچھا، بات بھی اچھی، ہر چیز اچھی۔ کچھ جو ہوتے ہیں نا، وہ ماں باپ کی بات نہیں مانتے، وہ کب مانتے ہیں؟ جب ماں باپ نہیں رہتے، پھر ان کو قدر آتی ہے کہ ہم نے اپنے ماں باپ کی بات کو کیوں نہیں صحیح سمجھا۔ تو کچھ لوگ استادوں سے سیکھتے ہیں اور کچھ حالات کی ٹھوکروں سے سیکھتے ہیں۔ عقل مند وہ ہے جو اپنے ماں باپ کے سامنے اپنے آپ کو ٹھیک کر لے، تاکہ بعد میں اس کو اپنے اوپر زیادہ محنت نہ کرنی پڑے۔ یعنی کسی بچی کی بات کل ہی ہو رہی تھی کہ وہ کہہ رہی ہیں کہ ماں کی قدر کب آتی ہے، جب شادی ہو کے گھر چلے گئے، اب ماں کو دیکھنے جاتے ہیں تو یہ بیماری، یہ دکھ، لیکن ساتھ ہی جانے کا وقت آ جاتا ہے۔ اپنی ذمہ داریاں، اپنے بچے، اپنے گھر، اب چاہو بھی تو ماں کی خدمت نہیں کر سکتے، ماں لیتی بھی نہیں خدمت۔ اور جب سارا دن پاس تھے، اور آج جب بچیاں ماؤں کے پاس ہیں، ذرا پوچھے تو صحیح، وہ کہتے ہیں کہ ہماری خدمت کرو۔ کس کا دل چاہتا ہے کہ ماں کو خوش رکھے؟ کس کے بس وقت ہے کہ ماں آپ دکھی کیوں ہو، ماں آپ کیوں پریشان ہو؟ شادی سے پہلے تو یہ باتیں لڑکیوں کو نہیں سمجھ آتی، کب آتی ہیں؟ جب خود ماں بنے یا ماں چلی جائے۔ 2 وقت ہوتے ہیں جس میں عموماً اولادوں کو ماؤں کی قدر آتی ہے، الا ماشاء اللہ کچھ اچھے بھی ہوتے ہیں۔ تو اللہ تعالیٰ نے اس کتاب سے جوڑ کر ہم سب کو ایک راستہ دکھایا ہے۔ مت سوچئے کہ آپ اجلے ہی رہیں گے ساری زندگی، قرآن سے کٹیں گے، پہلے سے بھی گندے ہوں گے۔ دیکھیے کوئی ایک دفعہ نہا لے تو کہتا ہے اب ساری زندگی کے لیے پاک ہو، یہ تو پھر اس کا غسل آخر ہی ہو گیا نا۔ آپ نہاتے ہیں، پھر کچھ دن کے بعد نہاتے ہیں، پھر کچھ صاف کرتے ہیں، کپڑے بدلتے ہیں، آج صاف ستھرے ہیں، پھر بدلنے پڑتے ہیں۔ تزکیے کا عمل ساری زندگی کا عمل ہوتا ہے، और जो जितना सफाई पसंद होता है ना उतना अपने आप को पाक करता है। कुछ लोग कपड़े पहनते हैं उसके बाद फौरन ही ऊपर चीजें गिराने लग जाते हैं, कुछ इतने नपे तुले धोने वाले भी कपड़े उनके देख के लोग सोचते हैं कि ये धोने वाले हैं भी कि नहीं। ये सारा मिजाज कुरान के साथ भी आएगा आपका, यानी आप में से एक एक बंदे को अगर अलग बिठा के आप बात कर लेना तो जाहिर पे क्यास करते हुए बिल्कुल कोई भी थोड़ी सी समझ रखने वाला बंदा जिसको अल्लाह ने थोड़ी सी भी कुरान की समझ दी, वो आपका एक पूरा जायचा बना के दिखा सकता है कि आपके अगर यही हालात हैं तो कल इंशाल्लाह आप कहाँ होंगी। आप बिगड़ ना जाएं और बात है, या अगर कोई बिगड़ा हुआ है तो उस पर भी बताया जा सकता है कि देखिए आपके हालात यही रहने हैं, आप चाहे आगे से आगे पहुँच जाएंगी। तो लिहाजा सिर्फ रास्ता दिखाता है उस्ताद, पकड़ नहीं सकता। कौन सा रास्ता? सिरातिल्लाहिल्लज़ी लहू मा फिस्समावाती वमा फिल्अर्द, उसका रास्ता जो अल्लाह की राह है, वो अल्लाह जो मालिक है हर उस चीज़ का जो आसमानों में है और ज़मीन में है। अला इलल्लाहि तसीरुल उमूर, खूब सुन लो, सब कामों का इंजाम अल्लाह ही की तरफ है। इस एक जुमले में इतात गुजारों और फर्मा बरदारों के लिए बिशारत है और सरकशों के लिए धमकी और डांट है। हैं सारे अल्लाह के रास्ते नबी ने दिखा दिया, अब तुम जिधर जाते हो जाओ, तुम्हारी मर्जी, मानो ना मानो, अल्लाह की शान पता चल गई, सब कुछ पता चल गया, मानते हो तो मानो, नहीं मानते तो ना मानो, लेकिन याद रखो कि कल तो आना ही है, कल तो तुमने अल्लाह ताला की तरफ जाके रहना ही है। तो खुलासा क्या है कि तुम सब जाने की तैयारी करो इससे पहले कि तुम ले जाए जाओ। देखिए मौत की सूरत में हम ले जाए जाते हैं जैसे हथकड़ियाँ डाल कर कोई किसी को जेल में ले जाए, खुद कोई नहीं जाता तो हथकड़ी डाली जाती है, कोई खुद चलता जाए तो उसकी ज़रूरत ही नहीं पड़ती। इसी तरह इस दुनिया में अल्लाह ने हमें मर्जी दी, हमें इरादा दिया, इख्तियार दिया, इसको अल्लाह की रज़ा में फना कर दो। तमन्नाओं को, ख्वाहिशात को, अन्ना को, ईगो को, अपने मसलों को, सब को पीछे डाल के एक दफ़ा हैंड्स अप कर दो, सरेंडर कर लो। वरना जब मजबूरन होगा, जब मौत के फरिश्ते आएंगे हथकड़ियाँ डाल के ले जाएंगे, फिर क्या फ़ायदा होगा? हज़रत अली रज़ी अल्लाह ताला अन्हु फरमाया करते थे, अक़ल की ज़कात, यानी हर चीज़ की ज़कात होती है ना, कुछ निकालते हैं हिस्सा, अक़ल की ज़कात क्या है कि मुखालिफ़ की बात सुनकर खामोश रहो। ये जुमला पीछे वाली आयतों में से था कि जहाँ माफ़ करने की बात थी। यहाँ मैंने आपके सामने क्यों रखा, आप देखिए कि इंसान जब अल्लाह के रास्तों पे आता है ना तो उसको बड़ी ही मुखालफतों का सामना करना पड़ता है। सबसे बड़ी मुखालफत अगर एक इंसान महसूस करे उसकी, तो उसकी मलकुल मौत से होगी। उस वक्त कहेगा कि मुझे छोड़ दो, मैं नहीं जाना चाहता, अभी बड़े काम है मुझे। उस वक्त फिर ले जाया जाएगा, ज़रूरत इस बात की कि आज फिक्र करें। हसन बसरी के बारे में आता है कि किसी जनाजे में शरीक थे, जब मैयत को दफन किया, उस पर मिट्टी डाल दी, इतना रोए कि आंसुओं से मिट्टी तर हो गई, फिर कहने लगे, ए मर्द, यानी जो भी मरने वाला था उसको मुखातिब किया, फारसी का एक मुहावरा है, उसका तर्जमा क्या है, कहने लगे कि ए लोगों, दुनिया का इंजाम कब्र है और आखरत की इब्तदा कब्र है, इस जहान पर नाज करना कितनी हमाकत है जिसका इंजाम कब्र है, और उस जहां से क्यों नहीं डरते जिसकी पहली मंजिल कब्र है। ये है कब्र, इस दुनिया का इंजाम कब्र, आखरत की इब्तदा कब्र, उस शख्स की हमाकत पे क्या कहना कि जो अपने इंजाम कब्र से गाफिल है, और वो मंजिल जिसकी पहली मंजिल कब्र होगी, आगे क्या होगा। हज़रत उस्मान रज़ी अल्लाहु अन्हु के सामने हशर की बात होती, खामोश रहते, पुलसरात की बात होती, खामोश रहते, जूँ ही कब्र का मामला आता, इतना रोते कि दाढ़ी आंसुओं से तर हो जाती। लोग कहते इसकी क्या वजह, तो कहते कब्र आखरत के मरहलों में पहला मरहला, अगर इससे बच गया अल्लाह आगे भी बचा देगा, और अगर वहाँ पकड़ा गया, वहाँ मारा गया, तो फिर ये दुरुस्त नहीं होगा। ये मेरे लिए अगले सारे मरहलों की मुश्किलात की एक दलील होगी। तो अल्लाह से दुआ करते हैं कि अल्लाह की तरफ ले जाए जाएं, اس سے پہلے ہی ہم اپنی خوشی سے اللہ کو دے دیں. آپ دیکھیے جو چیز آپ اپنی خوشی سے کسی کو دے دیتے ہیں نا, آپ کو افسوس نہیں ہوتا. کبھی کسی کا مال چوری ہو جائے نا, یا کوئی راہ جاتا کسی کا بیگ چھین کے لے جائے اور اس میں سارے دن کی کمائی ہو, تو لوگ کہتے ہیں کہ وہ جو چھین کے کو لے گیا اس کا افسوس نہیں جاتا. کسی چور نے اگر دکھائی پستول اور چوڑیاں اتروا لی ہیں, بہت افسوس ہوتا ہے اور جاتا ہی نہیں. اس کے برعکس انسان کئی دفعہ زندگی میں کچھ چھوڑتا ہے, کچھ لیتا ہے. تو جب اس دنیا سے ہم جائیں گے نا, تو ہم سے ساری مرضیاں لے لی جائیں گی, ساری تمنائیں, ساری خواہشات لے لی جائیں گی. اگر آج اپنی مرضی سے رب کے بن گئے, ان شاء اللہ تعالیٰ موت بھی بڑی خوبصورت ہوگی. پھر تو خوشی خوشی دیں گے, پھر تو کہیں گے اللہ جلدی سے ہماری روح لے لے اور ہمیں تیرے پاس جانا ہے. تیاری نہ ہو پھر کہیں جانا, اور تیاری کے ساتھ جانا, زمین آسمان کا فرق ہوتا ہے. اللہ تعالیٰ ہمیں اس دنیا میں رہتے ہوئے تیاریاں کرنے والا بنا دے. سبق بھی پورا ہوا اور سورت بھی پوری ہوئی. سبحان ربک رب العزت عما یصفون, وسلام علی المرسلین, والحمد للہ رب العالمین.